तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो पुस 17 गते 2023। विषय सामग्री स्वर्ण पाठ युहन्ना। त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाइदा छैन। म जो चिज तिमीहरूलाई भन्छु त्यो आत्मा हो, तिनीहरूले जीवन दिन्छ। उत्तरदायी पढाइ व्यवस्था। हे इसरायली सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नुपर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुहुनेछ जुन उहाँले तिमीहरूका पिता पुर्खा अब्राहम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल सहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको हुन। तर सावधान, परमप्रभुलाई नबिर्स, कारण तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनुभयो। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका आज्ञाहरू सावधानीसित मान्नुपर्छ अनि उहाँको अनुशासन, नियम र विधि विधानलाई पालन गर्नुपर्छ। तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चिज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता पुर्खालाई प्रतिज्ञा गर्नुभएको असल भूमिमा जान सक्नेछ। पाठ सेरमन बाइबलबाट प्रस्थान। तब परमप्रभुले भन्नुभयो, म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याए जहाँ तिमीहरू कमारा कमारीहरू थियो। तिमीहरूले म बाहेक अरू कुनै देवता पुज्नु हुँदैन। तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमा थिए, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यसको प्रतिरूपको पूजा नगर र त्यसको अगाडि नानिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने तिनीहरूका सन्तानहरू, नाति नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठहराउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ। उपदेशक। उपदेशकका वचन हुन्। उपदेशकहरू दामका पुत्र यरूशलेमका राजाका थिए। सबै कामहरू जुन यो पृथ्वीमा गरे मैले तिनीहरूमाथि हेरेर देखे कि यी सबै व्यर्थका हुन्। यो ठिक त्यस्तै हो जस्तो हावालाई पक्रनु। तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोसो बनाउन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ। उपदेशक। अनि मैले ठुला ठुला काम गर्न सुरु गरे। मैले आफ्नो लागि घरहरू बनाए र दाखको बगैँचा लगाए। मैले फुलबारी र बगैँचा बनाए। मैले सबै किसिमका फलहरूको रुख रोपे। मैले आफ्नो लागि पानीको तलाउ बनाए अनि फेरि दिए। तलाउको पानीलाई बर्डन लागेका मेरा रुखहरूमा हाल्ने काममा लगाए। मैले नोकर नोकर्नीहरू किने। घरमा जन्मेका नोकर नोकर्नीहरू त छँदै थिए। म ठुला ठुला कुराहरूको मालिक बने। मसित बथानका बथान गाई गोरु र भेडा बाख्राहरू थिए। यरुसलेममा अघि भएका राजाहरूको भन्दा मसँग धेरै चिजहरू थिए। मैले आफ्नो लागि सुन चाँदी जम्मा गरे। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन दौलत जम्मा गरे। मसित थुप्रै नाच्ने गाउने स्त्री पुरुषहरू थिए। मसित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भए। म भन्दा अघि यरुसलेममा जो रहन्थे ती भन्दा पनि महान थिए। मेरो बुद्धिले सधैँ मेरो सहायता गर्ने गर्दथ्यो। मेरा आँखाले जे देख्थे र चाहन्थे तिनीहरूलाई मैले प्राप्त गरे। म जे गर्थे मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो। मैले गरेका सबै कुराहरूमा नजर लगाए अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बर्बादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्राप्त गर्न सक्दैन। उपदेशक अब किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। मर्कुस येशु डुङ्गामा चढेर समुद्र पार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। ती मानिसहरूसँग एउटी एमआई पनि थिए। त्यस एमआईलाई बाह्र रोज अघिदेखि रगत बग्ने व्यथा थियो। त्यो एमआई खुबै पीडित थिए। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिए। तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रदै गयो। त्यस एमआईले येशूको बारेमा सुनेकी थिए। मानिसहरूको भिडबाट भएर गए। त्यस स्त्री पछिल्तिरबाट येशू कहाए अनि उहाँको वस्त्र छो। त्यसले विचार गरे, यदि मैले उहाँको वस्त्र मात्र पनि छुन पाए भने म जाती हुन सक्छु। अनि जब त्यसले उहाँको वस्त्र छोए तत्कालै रगत बग्न बन्द भयो। त्यस एमआईले आफ्ना सारा जीव नै व्यथा मुक्त भएको अनुभव गरे। अनि येशूले आफूबाट शक्ति सञ्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनुभयो अनि भिडतर्फ फर्कनुभयो। अनि उहाँले सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले येशूलाई भने, तपाईँको वरिपरि यति भिन्न मानिसहरू छन्। तपाईँलाई खेल्दैछन्, तर तपाईँ सोध्नुहुन्छ मलाई कसले छोयो? तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाउन घरि घरि हेर्न लाग्नुभयो। त्यस एमआईले आफू निको भएको ठानी। अनि त्यो अनि येशूको चरणमा घोप्ती त्यो डरले काँपिरहेकी थिए। त्यसले सारा सत्य येशूलाई सुनाए। येशूले त्यस एमआईलाई भन्नुभयो, हे स्त्री, तिमी निको भयो किनभने तिमीले विश्वास गर्यो। शान्ति सिद्ध नौ, अब तिमी तिम्रो रोगबाट मुक्त भयो। गलाती ख्रिस्टले हामीलाई स्वतन्त्र बनाउनुभयो। साहसी हो, बदली भएर व्यवस्थाकै कमारा नबन। हाम्रो लागि भनी विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी हेरपखिरहेका छौँ। मेरा दाजु भए दिदी बहिनीहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। यसैले म भन्छु आत्मा अनुसार बाँच। त्यसो गरियो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैन। हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ, अनि आत्माले चाहिँ यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरुद्ध हुन्छ। यी दुई कुराहरू एक अर्को विपरीत छन्। यसै कारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्दैनौ। तर आत्माबाट डोरियो भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ। रुमी। यसैले अब जो ख्रिष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिन्न? किनभने ख्रिष्ट येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोच्दछन्। जो आत्मा अनुसार ज्याउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिले खुसी पार्न सक्दैनन्। तिम्रो लागि यदि परमेश्वरको आत्मा तिमीमा बस्छ तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ तर आत्माबाट छ। तर यदि कसैमा ख्रिस्टको आत्मा छैन भने ऊ ख्रिस्टसित हुँदैन। जुन आत्मा तिमीले पाएका छौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा हुन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ पिता, प्रिय पिता। अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौ जुन परमेश्वरसित आफ्ना मानिसहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौ। तर हामीले ख्रिस्टले जस्तै दुःख पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रिस्टले जस्तै गौरव प्राप्त गर्नेछौ। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। क्रिस्चियन विज्ञानले आध्यात्मिकताको लागि मानव जातिको चाहना पूरा गर्दछ। उच्च उपभोगले मात्र अमर मानिसको लालसा पूरा गर्न सक्छ। हाम्रो प्रगति पत्ता लगाउन हामीले हाम्रो स्नेह कहाँ राखिएको छ र हामी कसलाई परमेश्वरको रूपमा स्वीकार गर्छौ र पालन गर्छौ भनेर सिक्नु पर्छ। यदि ईश्वरीय प्रेम हाम्रो लागि नजिक प्रिय र अधिक वास्तविक हुँदै गइरहेको छ भने पदार्थ तब आत्माको अधीनमा छ। हामीले पछ्याउने वस्तुहरू र हामीले प्रकट गर्ने भावनाले हाम्रो दृष्टिकोण प्रकट गर्दछ र हामीले के जित्दैछौ भनेर देखाउँदछ। सिद्ध मनले पूर्णता पठाउँछ किनकि परमेश्वर मन हुनुहुन्छ। अपूर्ण नश्वर दिमागले यसको आफ्नै समानताहरू पठाउँछ जसको बारेमा बुद्धिमान मानिसले भने सबै व्यर्थ हो। यो भौतिक अस्तित्वको भयानक प्रहसनको नतिजाको विपरीत दैनिक जीवनको विचार र ईसाईकरणको आध्यात्मिकीकरण हो। यो पवित्रता र शुद्धता हो। तलको प्रवृत्ति र कामुकता र अशुद्धताको पृथ्वीको गुरुत्वाकर्षणको विपरीत, जसले वास्तवमा क्रिस्चियन विज्ञानको ईश्वरीय उत्पत्ति र सञ्चालनलाई प्रमाणित गर्दछ। क्रिस्चियन विज्ञानको विजयहरू त्रुटि र दुष्टताको विनाशमा रेकर्ड गरिएको छ, जसबाट पाप, रोग र मृत्युको निराशाजनक विश्वासहरू प्रचार गरिन्छ। अयुबले भने, मैले तपाईँको कानले सुनेको छु, तर अब मेरो आँखाले तपाईँलाई देख्छ। मानवहरूले अयुबको विचारलाई प्रतिध्वनि गर्नेछन् जब वस्तुको कथित पीडा र आनन्दले प्रबल हुन छोड्छ। तब तिनीहरूले जीवन र खुसी, आनन्द र दुःखको गलत अनुमान छोड्नेछन् र निस्वार्थ प्रेम गर्ने, धैर्यतापूर्वक काम गर्ने र ईश्वरको विपरीत सबैलाई जित्ने आनन्द प्राप्त गर्नेछन्। उच्च दृष्टिकोणबाट सुरु गरेर एक व्यक्ति सहज रूपमा उठ्छ, प्रकाशले बिना प्रयास बिना प्रकाश उत्सर्जन गर्दछ, किनकि जहाँ तिम्रो खजाना छ त्यहाँ तिम्रो हृदय पनि हुनेछ। ईश्वरीय विज्ञानले जीवन र बुद्धिको कथित भौतिक आधारहरूमा यसको मुख्य प्रहार गर्दछ। यसले मूर्ति पूजालाई विनाश गर्छ। अन्य देवताहरू, अन्य सृष्टिकर्ताहरू र अन्य सृष्टिहरूमाथिको विश्वास क्रिस्चियन विज्ञानको अगाडि जानुपर्छ। यसले रोग र मृत्युमा देखाइएका पापका नतिजाहरू प्रकट गर्दछ। मानिस कहिले क्रिस्चियन विज्ञानको खुला गेटबाट आत्माको स्वर्गमा, पुरुषहरू बीचमा पहिलो जन्मेको सम्पदामा जान्छ। सत्य वास्तवमा मार्ग हो। पुरातन ईसाईहरू निको पार्नेहरू थिए। ईसाई धर्मको यो तत्व किन हराएको छ? किनभने हाम्रो धर्म प्रणालीहरू हाम्रो चिकित्सा प्रणालीद्वारा कम वा कम शासित छन्। पहिलो मूर्ति पूजा कुरामा विश्वास थियो। विद्यालयहरूले देवता प्रतिको आस्था भन्दा पनि लागु पदार्थ प्रतिको आस्थालाई फेसन बनाएका छन्। कुरालाई विश्वास गरेर आफ्नै कलह नष्ट गर्न स्वास्थ्य र सद्भावको बलिदान दियो। त्यस्ता प्रणालीहरू आध्यात्मिक शक्तिको जीवन्तताबाट बाझो हुन्छन्, जसद्वारा भौतिक भावनालाई विज्ञानको सेवक बनाइन्छ र धर्मलाई ख्रिस्टमान बनाइन्छ। भौतिक औषधिले शरीरलाई निको पार्नको लागि परमेश्वरको शक्ति मनको शक्तिको लागि औषधिहरू प्रतिस्थापन गर्दछ। विद्वानवाद मानिस येशूको ईश्वरीय सिद्धान्तको सट्टा व्यक्तिलाई मुक्तिको लागि टाँसिएको छ र उहाँको विज्ञान ईश्वरको उपचारात्मक एजेन्ट मौन छ। किनभने सत्यले तिनीहरूको काल्पनिक शक्तिको भौतिक औषधिहरू र आत्मालाई सर्वोच्चताको लुगा लगाउँछ। कि सभ्यता केवल मूर्ति पूजाको उच्च रूप हो, कि मानिसले मासुको मासुमा फलानीलहरू नुहाउने आहार, व्यायाम र हावामा जोग्नु पर्छ। देवी शक्ति बाहेक अरू कुनै पनि चिजले मानिसको लागि यति धेरै गर्न सक्षम छैन जति उसले आफ्नो लागि गर्न सक्छ। विचारको पाइलाहरू भौतिक दृष्टिकोणबाट माथि उठ्दै ढिलो छन् र यात्रीलाई लामो रातको चित्रण गर्दछ, तर उहाँको उपस्थितिका स्वर्गदूतहरू रात धेरै बित्यो, दिन नजिकै छ भनेर हामीलाई बताउने आत्मिक अन्तर्दृष्टिहरू हाम्रा संरक्षकहरू अध्ययनमा छन्। विज्ञानले भौतिक इन्द्रियहरूको झुटो गवाहीलाई उल्टाउँछ र यस उल्टो नसोलहरू अस्तित्वको आधारभूत तथ्यहरूमा पुग्छन्। त्यसो भए प्रश्न अनिवार्य रूपमा उठ्छ, यदि बौद्धिक इन्द्रियहरूले उसको स्वास्थ्य राम्रो छ भने संकेत गर्छ भने के मानिस बिरामी हुन्छ। होइन, वस्तुको लागि मानिसको लागि कुनै शर्तहरू बनाउन सक्दैन। र यदि इन्द्रियले ऊ बिरामी छ भन्यो भने ऊ ठिक छ। उहाँ विज्ञानमा राम्रो हुनुहुन्छ जसमा स्वास्थ्य सामान्य छ र रोग असामान्य छ। स्वास्थ्य वस्तुको अवस्था होइन तर मनको अवस्था हो। न त भौतिक इन्द्रियहरूले स्वास्थ्यको विषयमा मरपर्दो गवाही दिन सक्छन्। दिमाग उपचारको विज्ञानले यो कुनै पनि कुराको लागि असम्भव छ, तर दिमागले साँच्चै गवाही दिन वा मानिसको वास्तविक स्थिति प्रदर्शन गर्न देखाउँछ। तसर्थ विज्ञानको ईश्वरीय सिद्धान्त भौतिक इन्द्रियहरूको गवाहीलाई उल्टाउँदै मानिसलाई सत्यमा सामञ्जस्यपूर्ण रूपमा अस्तित्वको रूपमा प्रकट गर्दछ, जुन स्वास्थ्यको एकमात्र आधार हो। र यसरी विज्ञानले सबै रोगहरूलाई अस्वीकार गर्दछ, बिरामीहरूलाई निको पार्छ, झुटा प्रमाणहरू उल्टाउँछ र भौतिकवादी तर्कलाई खण्डन गर्दछ। सुजन कम गर्न, ट्युमर विघटन गर्न वा जैविक रोग निको पार्न मैले ईश्वरीय सत्यलाई सबै तल्लो उपचारहरू भन्दा बढी शक्तिशाली पाएको छु। अनि किन नहोस्, किनकि मन ईश्वर सबै अस्तित्वको स्रोत र अवस्था हो। शरीर पदार्थ अव्यवस्थित छ भनेर निर्णय गर्नु अघि एक व्यक्तिले सोध्नु पर्छ, आत्मालाई जवाफ दिने तिमी को हो। कुराले आफै बोल्न सक्छ वा यसले जीवनका मुद्दाहरूलाई समात्छ। न पीडा नभोग्न सक्ने वस्तुको पीडा र सुखको कुनै साझेदार हुँदैन, तर नश्वर विश्वासको यस्तो साझेदारी हुन्छ। नश्वर मानिस कम नश्वर हुनेछ जब उसले यो कुरा थाहा पाउँछ कि कुनै पनि वस्तुले अस्तित्व कायम राख्दैन र परमेश्वरलाई कहिले नष्ट गर्न सक्दैन, जो मानिसको जीवन हो। जब यो बुझिन्छ, मानिस जाति थप आध्यात्मिक हुनेछ र थाहा छ कि त्यहाँ उपभोग गर्नको लागि केही छैन, किनकि आत्मा भगवान सबैमा छ। यदि विश्वास उपभोग हो भने के हुन्छ? परमेश्वर मानिसको लागि उसको विश्वास भन्दा बढी हुनुहुन्छ। र हामीले जति कम वस्तु वा यसका नियमहरूलाई स्वीकार गर्छौ, त्यति नै हामीसँग अमरत्व हुन्छ। चेतनाले राम्रो शरीर निर्माण गर्दछ जब पदार्थमा विश्वास जितिएको छ। आध्यात्मिक समझद्वारा भौतिक विश्वासलाई सही गर्नुहोस् र आत्माले तपाईँलाई नयाँ बनाउँदछ। तपाईँ भगवानलाई अपमानित गर्न बाहेक फेरि कहिल्यै डराउनु हुने छैन र हृदय वा शरीरको कुनै पनि भागले तपाईँलाई नष्ट गर्न सक्छ भनेर तपाईँले कहिले विश्वास गर्नुहुने छैन। प्रश्न, उनको वैज्ञानिक कथन के हो? जवाब, पदार्थमा न जीवन सत्य बुद्धि न त पदार्थ छ। सबै अनन्त मन र यसको असीम अभिव्यक्ति हो, किनकि ईश्वर सर्वव्यापी हुनुहुन्छ। आत्मा अमर सत्य हो, कुरा नश्वर त्रुटि हो। आत्मा वास्तविक र अनन्त हो, कुरा अवास्तविक र लौकिक छ। आत्मा परमेश्वर हुनुहुन्छ र मानिस उहाँको स्वरूप र समानता हो। त्यसैले मानिस भौतिक होइन, उहाँ आध्यात्मिक हुनुहुन्छ। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।